conseguir. Então.
Ele era branco.
É? Então, vou ver a primeira mãe.
डंडा लगाने का नहीं
الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس قد جاءتكم موعظة من ربكم وشفاء لما في الصدور وهدى ورحمة للمؤمنين صدق اللہ العظیم. اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. بزرگوں اور دینی بھائیوں, گھروں پر سن رہی ماں بہنیں, موجودہ دور میں چند چیزوں نے بڑا زور پکڑا ہے. پہلے زمانے میں وہ کبھی کبھی پائی جاتی تھی, لیکن اس وقت وہ عام ہے. اور اس کے پیچھے مقصد دین کو, قرآن کو بدنام کرنا, وہ دو تین چیزیں کیا ہیں؟ نمبر ایک, قرآن کریم کی توہین. پہلے برسوں کے اندر سننے میں آتا تھا کہ کسی نے قرآن کریم کی توہین کی ہے. پچھلے 2 سالوں میں اس کا گراف بہت زیادہ بڑھ گیا. ہندوستان میں تو ایک ظالم یہاں تک حرکت کر بیٹھا کہ قرآن کریم کے اوراق کے اوپر پیر رکھا اور اس کو چاک کیا اور پھاڑا. جس کا مسلمانوں میں شدید غم اور غصہ رہا، دوسرے ممالک کے اندر قرآن کریم کو جلایا گیا، لیکن اس کا خلاصہ کیا ہے، نتیجہ کیا ہوا؟ نتیجہ یہ ہوا کہ قرآن پڑھنے والے بڑھ گئے اور ایمان لانے والوں میں اضافہ ہو گیا، اس بنا پر کہ جب قرآن جلایا گیا تو عقل مند لوگ بھی ہیں دنیا میں، انہوں نے سوچا کہ اتنی بری کتاب ہے کہ اس کو جلایا جائے، اتنی خطرناک کتاب ہے، اس میں کیا ہے ایسا؟ تو سمجھدار لوگ پڑھنے پر مجبور ہوئے۔ سعودی عرب کے مطبعے سے پوچھا گیا کہ اس وقت قرآن کی کھپت کا کیا حال ہے، جواب دیا اس وقت سب سے زیادہ امریکہ میں قرآن کریم کی مانگ ہے، جہاں قرآن کو مٹانے کی محنت ہو رہی، وہاں سب سے زیادہ قرآن پڑھا جا رہا ہے، اسٹڈی کیا جا رہا ہے، اور اسٹڈی اور پڑھنے پر اکتفا نہیں کیا ہے بلکہ انہوں نے ایمان بھی قبول کیا ہے کہ اس میں تو ایسی کوئی بات ہے ہی نہیں جو قابل اعتراض ہو، لہذا انہوں نے ایمان قبول کرنا شروع کیا۔ ہمارے یہاں ہندوستان میں ارتداد کی ہوا چل رہی ہے، غیر مسلم جو ہیں وہ ہماری لڑکیوں کو مرتد بنا کر ان سے شادیاں کر رہے ہیں، اس کی تعداد بڑی ہے۔ مسلمان لڑکے ہندو لڑکیوں سے شادیاں کر رہے ہیں اور لڑکے مرتد بن رہے ہیں، علماء حیران ہیں کہ یہ قدم کو روکا کیسے جائے، کوششیں بھی جاری ہیں، آپ دعا بھی فرمائیں۔ تو مسلمان اور خاص طور سے علماء بہت زیادہ فکر مند، اس سلسلے میں بڑے شعبے قائم کیے ہیں اور جگہ جگہ جو پتہ چلتا ہے تو جا کر سمجھاتے ہیں، ایک حد تک کامیابی بھی ہوئی، لیکن میں کہا کرتا ہوں کہ جو چلی جا رہی ہے لڑکی، سمجھاؤ ٹھیک ہے نہ مانے جانے دو، خالی ایک پہلو مت دیکھو، ایسی کچی کا تو چلے جانا ہی اچھا ہے، نہ اس کے عقیدے کا ٹھکانہ نہ اس کے دین کا ٹھکانہ۔ ماں بیچاری رو رہی ہے کہ بیٹی آ جا اپنے مسلمان گھرانے میں سے تو کہاں چلی گئی، تو ماں کے سر پر اپنا دوپٹہ مارا اور یوں کہا یہ بھی تو لے کے گھر جا، مجھے نہیں آنا۔ ایسی خطرناک صورتحال ہے، اور یہ بات یاد رکھو کہ فتنوں کے زمانے میں سب سے زیادہ فتنوں سے مقابلہ علماء ہی کرتے ہیں، یہ جتنے گوڈم سوڈم والے ان کو تو پتہ بھی نہیں چلتا، یہ تو علماء کو بھنک لگ جاتی ہے کہ کیا ہو رہا ہے۔ میں نے کہا مت گھبراؤ، دس لڑکیاں مرتد ہو رہی ہیں تو اللہ روزانہ 10,000 لوگوں کو مسلمان بنوا رہا، اور ایک بات سنو، لوگ کہتے ہیں ہمارا کیا ہوگا, یہ بات صحیح ہے, اس کی فکر کرنی چاہیے کہ ہمارا کیا ہوگا, لیکن دین کا کیا ہوگا یہ فکر تم مت کرو, وہ فکر اللہ کرے گا, کیونکہ دین کی حفاظت کا اس نے وعدہ کیا ہے. اللہ فرماتے انا نحن نزلنا الذکر وانا له لحافظون, یہ ذکر ہم نے اتارا ہے اور حفاظت بھی ہم ہی کر رہے ہیں. میری اور آپ کی اور امت کی حفاظت کا ایک ہی راستہ ہے کہ قرآن کریم سے چمٹ جاؤ, دین سے جڑ جاؤ, مسجد کے ماحول میں آ جاؤ, علماء سے جڑے رہو, تو انشاءاللہ آپ کا دین محفوظ رہے گا اور جنریشن میں بھی انشاءاللہ دین آئے گا. ہمارے یہاں کا ایک شاعر ہے نعیم اختر خادمی برہان پوری, اسلم بھائی جانتے ہیں, وہ کیا کہتا ہے, یہ دین مصطفیٰ ہے مٹایا جائے گا, یہ دین مصطفیٰ نے مٹایا نہ جائے گا, اور دنیا سے یہ چراغ بجھایا نہ جائے گا, الدین یعلو ولا یعلا, یہ دین سرنگو ہونے کے لیے نہیں آیا, سر بلندی کے لیے آیا ہے. اگر ہم دین سے لگے رہے تو ہمارا بھی حفاظت, اور دین چھوڑا تو ہم کٹ جائیں گے, ختم ہو جائیں گے, ہماری کوئی گارنٹی نہیں ہے. قرآن کریم کی توہین کرنے سے کیا ملا, نقصان کے علاوہ کچھ نہیں ملا, نقصان ہی نقصان اٹھایا. لیکن جیسے سرکار سے دشمنی کرتے کرتے تھک گئے تھے مکے والے, اس طرح یہ دشمنی کرنے والے بھی تھک جائیں گے. ایسے موقع پر کیا کرنا چاہیے, میں آپ کو ترتیب بتا دوں. ایک تو بھائی یہ ہے کہ راستے پر ریلیاں نکالی, مخالفت کے اندر ایک کام یہ بھی کرنا پڑتا ہے, کبھی سڑکوں پر اترنا پڑتا ہے. ہمارے یہاں کے ایک مولانا نے گورنمنٹ کو کہا کہ تم پارلیمنٹ سنبھالو, ہم سڑکیں سنبھال لیں گے, پارلیمنٹ تمہاری, سڑکیں ہماری, ہم وہاں چل کر مقابلہ کریں گے, اپنا پردرشن کریں گے, روڈ شو کریں گے. اچھا یہ تو کرنا ہے, لیکن اتنے پر اکتفا مت کرو. قرآن کریم کے فضائل اور ورچیوز لکھ لکھ کر چھوٹے چھوٹے رسالے ہندوؤں میں تقسیم کرو, یہ کرنے کا کام. اس سے پہلے اذان پر بات آئی تھی, اب جو ہے سپریم کورٹ نے روک لگا دی ہے اور سیشن کورٹ نے بھی روک لگا دی ہے کہ اذان مائک پر دینے سے ممانعت کوئی نہیں کر سکتا. میں نے اپنے ساتھیوں کو کہا کہ واٹس ایپ پر اس چیز کو محفوظ کر لو اور اذان مائک پر برابر دو, اور مسلمان طرفداری نہیں کر رہا ہے مائک کی, बल्कि हिंदू कर रहे हैं। मुरारी बापू का नाम सुना होगा, बड़ी कथा करता है मुरारी बापू। वो जिस गांव में रहता है वहां भी मैं जाके आया, बहुत बड़ा बंगला है और अतराप में सब जगहें ले रखी है, उसके ऋषि के जितने चेले शिष्य हैं वो सब आते रहते हैं और भजन कीर्तन करते रहते हैं। उसके गांव में मस्जिद भी है, मस्जिद का माइक बिगड़ना ये इंटरनेशनल प्रॉब्लम है, मस्जिद का माइक बहुत जल्दी बिगड़ता है। जैसे सास बहू की लड़ाई इंटरनेशनल है, अब मस्जिद का माइक बिगड़ गया तो अजान की आवाज उसके बंगले तक नहीं जाती थी, तो उसने मुअज्जिन को बुलाया और बुलाकर कहा कि बांग केम नथी थती, अजान क्यों नहीं होती। मुअज्जिन ने कहा कि वो माइक बिगड़ गया है, तो कहा ठीक करवा लो। कहा ट्रस्टी ठंडे हैं, इसलिए जो है माइक बन नहीं रहा है। उसने जेब में से 10,000 रुपए निकाले और यूं कहा कि आज ही नया माइक लाओ और कल सुबह से अजान जो है माइक में होनी चाहिए, क्योंकि मैं भक्ति के लिए फजर के वक्त ही उठता हूं और अजान की आवाज से उठता हूं। ये तो दीन जो है अल्लाह किससे काम लेंगे और कौन हिफाजत करेगा, हम कोई जो है दावे नहीं कर सकते कि हम यूं दीन की हिफाजत करेंगे। हमारे पास रखा क्या, हम लोग कमजोर लोग हैं। सुबह की नमाज में उठते नहीं, एक आदमी ने मेरे को वह मसला पूछा, वहां जिहाद की इजाजत कब देंगे। मैंने कहा सुबह में नमाज में उठता है, तो उसने फोन ही रख दिया। जवाब ही नहीं दिया मेरे। जो आदमी सुबह की नमाज के लिए कुर्बानी नहीं दे सकता नींद की, वो गर्दन कटाएगा क्या दीन के लिए। हमारे लोगों को अजान के माना का पता नहीं। हमारे भारतवासी कहते हैं ये हमको मिटाने के लिए अजान दे रहे, जबकि उनको बचाने के लिए अजान दी जा रही। शांति का पैगाम है अजान के अंदर, कोई मार काट का पैगाम इस्लाम देता ही कहां है। हजरत मौलाना सैयद अबुल हसन अली साहब नदवी रहमतुल्लाह अलैह ने फरमाया कि अजान का चंद जबानों में तर्जमा करो, हर मुसलमान सफर के अंदर वो तर्जमा और ट्रांसलेशन अपने साथ रखे, और जो ट्रेनों के अंदर गैर मुस्लिम भाई चल रहे हैं उनको वो ट्रांसलेशन दे और उनको बताए कि अजान क्या है। हमारे यहां जब अर्थक्वेक आया तो हिंदू कहते थे अजान दो तो ये बन होगा, वरना ये बनी ये धरती जो हिल रही है ये अजान से बनोगी। आज भी मानने वाले मुसलमानों को मानते हैं, हिंदू भी मानते हैं मुसलमानों को। अरे भाई ये बात तो आपने आम तौर पर देखी होती कि नमाजों के बाद, मगरिब की नमाज के बाद अक्सर हिंदू लोग जो है अपने बच्चों को और पानी लेकर मस्जिद के दरवाजे पर खड़े रहते हैं और कहते हैं भाई दम करो, तुम अभी प्रार्थना करके निकले, हमारे बच्चे अच्छे हो जाएंगे। आज भी अल्हम्दुलिल्लाह मानने वाले हैं। मैं 30 साल से ट्रेनों में सफर करता हूं, जब मैं अपने कंपार्टमेंट में नमाज पढ़ना चाहता हूं तो मैं हिंदू भाइयों से रिक्वेस्ट करता हूं कि थोड़ी देर के लिए आप खामोश रहना, मैं नमाज पढ़ रहा हूं। तो वो जो है अपनी जगह खाली कर देते थे, सीट खाली कर देते हैं, मुसल्ला मुझे बिछा के देते हैं और कहते हैं और क्या सेवा करें गुरुजी, आप बताइए क्या सेवा करें आपकी। मैंने कहा आपकी सेवा यही है कि तुम बैठकर मैं नमाज पढ़ता हूं, वो देखो। श्रीलंका का एक क्रिकेटर था, वो स्पिनर था बहुत बड़ा। वो किसी भी मजहब में नहीं मानता था, वो खाली बॉल के चक्कर में था, उसको इसके अलावा कुछ समझ में ही नहीं आती थी। पैसा बनाता था, मुरलीधरन, क्या नाम मस्जिद के अंदर नहीं गंदे का। तो लंच का टाइम हुआ, मुसलमान के तो खून में दावत दौड़ती है, मुसलमान के खून में दावत दौड़ती है, क्योंकि उसको पिलाया ही गया है कि ये दीन ऐसा कीमती हीरा है कि लेके बैठना नहीं है, दूसरों को भी देना है। जन्नत छोटी नहीं है, बहुत बड़ी जन्नत है, अपने साथ हजारों को लेके जाओ, लाखों को लेके जाओ, कोई लिमिट नहीं है। तो वो पाकिस्तानी क्रिकेटर जो है वो नमाज पढ़ने के लिए लंच ब्रेक में खड़ा हुआ, तो वो श्रीलंका वाला भी पड़ोस में बैठ गया, रुकू देखे, सज्दे देखे, नमाज पूरी हो गई, तो उसने पाकिस्तान वाले से कहा कि तू सज्दा कर रहा था तो मेरे दिल को बड़ा इत्मीनान हो रहा था, मैं तो किसी धर्म में मानता नहीं हूं। मुसलमान क्रिकेटर ने फौरन कहा मैंने सज्दा किया तुझे शांति हुई, तू कलमा पढ़ के जब सज्दा करेगा तो शांति का आलम क्या होगा। दीन की दावत, अल्लाह के दीन की तरफ अल्लाह के बंदों को बुलाओ, फफिरू इलल्लाह इन्नी लकुम मिन्हु नज़ीरुम मुबीन। इमादुद्दीन इब्ने कसीर ने लिखा है खैर उम्मत का लकब मिला तुम्हें, सरकार की बदौलत। नबी बेहतरीन नबी था, उसका कुरान बेहतरीन था, उसकी दावत बेहतरीन थी, तो जो उम्मत उसको लेकर चलेगी वो भी बेहतरीन होगी, मेरे नबी के कदमों की बरकत आए। फरमाया कुंतुम खैरा उम्मतिन उख्रिजत लिन्नास तामुरून बिल मारूफ व तनहौन अनिल मुनकर व तुमिनून बिल्लाह। ईमान वाले दावत कैसे देते, सरकार ने दावत देने का तरीका सिखाया है और कुरान ने भी सिखाया। कुरान करीम में फरमाया उदो इला सबील रब्बी का बिल हिकमती वल मौइज़तिल हसनती व जादिल हुम बिल्लती ही अहसन। मैं रुक क्यों गया जादिल हुम पर, क्योंकि उसमें अपना काम नहीं है। खाली दावत दो और अच्छा तरीका अपनाओ, प्यारा तरीका अपनाओ, हिकमत वाला तरीका अपनाओ। देखो अब एक वाकया सुनाता हूं, बात खत्म कर दूंगा। मक्का मुकर्रमा में एक बहुत बड़ा गुरु घंटाल था काफिरीन का, उसका नाम अबू कबीर था। वो अबू कबीर जो है वो सुनता था कि भाई कोई दावत दे रहे हैं, कोई नबी आए हैं, कुरान पढ़ रहे हैं, लोगों को एक अल्लाह की तरफ बुला रहे हैं। हर नबी की दावत यही होती है कि एक अल्लाह की तरफ आओ, तौहीद की दावत। तौहीद की अमानत सीनों में है हमारे, बाकी नहीं आसान नहीं मिटाना नामो निशान हमारा। अबू कबीर दादा किस्म का आदमी था, पहुंच गया हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के पास, क्या दावत देते हो? अल्लाह के नबी कोई पहलवान से, कोई एथलीट से, कोई गुंडे से, कोई सरदार से डरते वरते नहीं। उनको अल्लाह ने इतना जलाल रौब अता फरमाया कि उनका रौब दूसरे पे पड़ सकता है, किसी का रौब सरकार पे नहीं पड़ सकता। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने दावत सुनाई, एक अल्लाह की तरफ बुलाता हूं, मैं अल्लाह का रसूल हूं, शिर्क से तुम्हें रोकता हूं, एक अल्लाह की दावत देता हूं, तौहीद की तरफ बुलाता हूं, नमाज की तरफ बुलाता हूं, पंच वक्ता नमाजें फर्जें, ज़कात का हुक्म देता हूं और पाक दामनी का हुक्म देता हूं, अपने आप को पाक दामन रखो, बदकारियों से बचाओ, बुराइयों से बचाओ। मौका मिल गया सरकार को दावत देने का एक जालिम को। जब उसने दावत सुनी तो अल्लाह ताला ने समझ तो हर एक को दिया ना, ये जो इतना तनफुर जो पाया जाता है ना दीन से और इस्लाम से, इतना तनफुर असल में इन लोगों को दीन पहुंचा नहीं, इनको इस्लाम के हकायक पहुंचे नहीं, इनको सरकार की सीरत अभी जिस शान के साथ पहुंचनी चाहिए। विद दैट फैशन दे डोंट नो द सीरा ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इतना जानते नहीं है, वरना जानते तो ये बात ना होती। उसने क्या कहा जानते हो? कहा आपकी दावत तो बेहतरीन दावत है। दावत उसने खुद पूछा कि क्या है तुम्हारी, तो दावत बयान की पूरी ताकत के साथ। यह मौका होता है कि हिकमत के साथ दावत को बयान किया जाए। दावत को बयान किया तो उसने कहा पूरी दावत में मुझे कोई चीज खराब नजर नहीं आई, कलमा अच्छी चीज, नमाज अच्छी चीज, तिलावत अच्छी चीज, इबादत अच्छी चीज, एक अल्लाह का होना अच्छी चीज, पाक दामनी के साथ जिंदगी गुजारना, ये तो गैरों के यहां भी है, ये तो हिंदुओं के यहां भी है, ये तो क्रिश्चियंस के यहां भी है, लेकिन हमारे यहां एक शान के साथ है। उसने कहा कि मैं दीन कबूल करने के लिए बिल्कुल तैयार हूं। लीडर आदमी था, उसे तो कोई रोक नहीं सकता था ना, कहा मैं बिल्कुल तैयार हूं दीन कबूल करने के लिए, लेकिन दो कंडीशन है। कंडीशन नंबर एक यह है कि मैं आवारा आदमी हूं और मेरी आवारगी का ठिकाना नहीं, मैं किसी भी वक्त किसी औरत को ले दौड़ूं, बदकार हूं मैं, खुली बात कर दी, जिनाकारियों में मुब्तला हूं, अल्लाह बचाए, कुरान क्या कहता है, वला तकरबु ज़िना इन्नहु कान फाहिशतन वसा सबीला। यूं नहीं कहा कि जिना मत करो, यूं कहा जिना के करीब भी मत जाना वरना मुब्तला हो जाओगे, अपनी आंखों की भी हिफाजत करो। इसलिए रोजे में जहां खाना बंद, पीना बंद, ताल्लुक बंद, वहां गैर महरम से आंखें बंद, यह बातिन का रोजा है। उसने कहा मैं आवारगी नहीं छोड़ूंगा। हुजूर ने फरमाया अच्छी बात है, दूसरी कंडीशन क्या है? जवाब दिया दूसरी कंडीशन यह है कि पांच वक्त की नमाज मुझसे नहीं होगी, सुबह आती नहीं कि दोपहर आती है, दोपहर आती नहीं कि शाम आती है, असर आती नहीं कि मगरिब आती है, ये पांच वक्त की नमाज मेरे से अदा नहीं होगी। بتاؤ کیا کرنا، قبول منظور ہے، میں قبول کر لوں دین. اب ظاہری بات ہے کہ یہ دونوں کنڈیشن بالکل غلط ہے، کیسے اس کو منظور کر سکتے ہیں؟ تو حضور نے سمجھانے کا راستہ اختیار کیا، یوں فرمایا، ابو کبیر تمہاری کوئی بہن ہے جوان؟ کہا ہے. بیٹی بھی ہے؟ کہا ہے. بیوی بھی ہے؟ کہا ہے. ان سب عورتوں پر اگر کوئی غیر مرد نظر خالی ڈالے تو تمہارا کیا حال ہوگا؟ کہا قتل کر ڈالوں گا اس کو. تو کہا جب تم غیروں کی ماں بہنوں پر نظر ڈالتے ہیں تو اس وقت ان لوگوں کا کیا حال ہوتا ہوگا؟ اب لیڈر ہو سوچو ذرا. بس اتنا کہنا کافی تھا حضور کا، سمجھانے کا طریقہ ہے. جب سرکار نے سمجھایا تو اس نے ہاتھ بڑھایا اور یوں کہا، آقا آج سے زنا تو کیا غیر محرم کی طرف نظر بھی نہیں ڈالا، مجھے کلمہ پڑھوائیے. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا، پڑھ بھائی، اشہد ان لا الہ الا اللہ واشہد ان محمد عبدہ ورسولہ. اب دوسری بات، اب دین قبول کر لیا، ایکسیپٹ کر لیا، امبریس کر لیا، اس کے بعد آگے کی بات سمجھانا آسان ہے. اب حضرت مفتی صاحب یہ جملہ سنو، حدیث میں یہ جملہ ہے. اب حضور پاک صلی اللہ علیہ وسلم نے نماز کی تلقین کرتے ہوئے فرمایا، لا خیر فی دین لا صلاۃ فی، اس دین میں کیا بھلائی ہے جس میں سے نماز نکال دی جائے تو کاہے کا مسلمان کہلائے گا؟ اس نے کہا، حضرت تہجد بھی نہیں چھوڑوں گا، پنج وقتہ نمازیں بھی نہیں چھوڑوں گا، اور انشاءاللہ پکا مسلمان بن کر دنیا سے جاؤں گا. خیر آج کا ٹاپک تو کچھ اور تھا. ایک تو قرآن کریم پر بہت زیادہ اعتراضات ہو رہے ہیں، سستی شہرت حاصل کرنے کے لیے ہلکے اور نیچ لوگ یہ کام کر رہے ہیں، اور دوسرا قرآن کو بدنام کر کے قرآن کریم سے دور کرنے کے لیے کوشش کر رہے ہیں. بزرگوں نے مثال دی کہ سورج کے اوپر اور چاند کے اوپر اگر تھوکو گے تو تھوک تمہارے دامن کو خراب کرے گا، چاند کو نہیں. قرآن کو آنچ نہیں آئے گی، دین کو آنچ نہیں آئے گی، ہمیں فکر کرنے کی ضرورت نہیں، اس کا دفاع اوپر سے ہو رہا ہے. نعیم اس کا بگاڑے گا کوئی کیا، نعیم اس کا بگاڑے گا کوئی کیا، خدا جس کو بنانا چاہتا ہے، جس کو اللہ ہی بنانا چاہتا اس کو دنیا مٹا نہیں سکتی. سیرت کی برائی کرنے والے اور سیرت پر کیچڑ اچھالنے والوں کا سب سے آسان راستہ بمبئی والوں نے تلاش کیا. جیسے ہی وہ مہاراشٹر والے سادھو نے سرکار کی شان میں گستاخی کی، مسلمانوں نے فوراً ازواج مطہرات اور سرکار کی پاکیزہ سیرت پر چار پیج کا رسالہ پرنٹ کیا اور بمبئی کے اسٹیشنوں پر مٹھائی کے ساتھ وہ پرچہ سب کو دیا اور غیروں کو دیا اور ان کو انسسٹ کیا کہ پڑھو ہمارے پیغمبر کیا تھے. یہ پوزیٹیو رخ ہے، اس کو اختیار کرنا چاہیے. لیکن لوگ ہم سے سوال کرتے ہیں کہ جب اتنا اعتراض ہوگا اور اتنا ہوگا تو دین کا کیا ہوگا؟ دین کا کچھ بھی نہیں ہوگا. دین اللہ کا ہے, اللہ چلائیں گے. دیکھیے لائٹیں جل رہی ہے سب, ہم لوگ کتنے سب لوگ بیٹھے ہیں, پھونک مارو ذرا اس کو, کیا یہ لائٹ بند ہو جائے گی؟ نہیں ہوگی نا, کیونکہ اس کو کنیکشن وہاں سے ملا ہوا ہے. ہمارے دین کو کنیکشن اللہ تعالی کے پاور ہاؤس سے مل رہا ہے. اس بنا پر دنیا والے کتنے بھی پھونکے مار لے کچھ نہیں بگاڑ سکے. حضرت مفتی محمد صالح صاحب میرے عزیز ہیں, مولانا الیاس صاحب بھی, اور ان حضرات کے ساتھ میرے گھریلو اور دیرینہ تعلقات ہیں. یہ جو تقریر میں آج کر رہا ہوں اس کا وعدہ ایک سال پہلے ہوا تھا. ایک سال پہلے حضرت مفتی صاحب نے کہا تھا کہ ہم کو دو دن دینا, نہیں دے پایا میں, لیکن ایک دن میرے ذہن میں تھا کہ مفتی صالح صاحب کو مجھے ایک دن دینا ہے. اللہ تعالی نے وہ دن دکھایا. ہمارے ساجد بھائی اور ثناء اللہ بھائی وغیرہ نے پروگرام ترتیب دیا, اور سب سے پہلے ابھی جو بلیک بن میں میری حاضری ہوئی ہے تو پہلا پروگرام جو ہے یہاں نور الاسلام میں حضرت کے حکم پر میں نے دیا. اللہ تعالی ہم سب کو دین پر چلنے کی توفیق عطا فرمائے اور دین کامل ہماری زندگیوں میں آئے. آمین یا رب العالمین. وآخر دعوانا ان الحمد للہ رب العالمین. اللهم لك الحمد كله ولك الملك كله ولك الشكر كله وإليك يرجع الأمر كله علانيته وسره. صل على سيدنا محمد وبارك وسلم. آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وادخلنا الجنة مع الأبرار يا عزيز يا غفار. اللهم افتح لنا بالخير واتمم لنا بالخير واجعل واقب أمورنا بالخير بيدك الخير إنك على كل شيء قدير. اللهم احسن عاقبتنا في الأمور كلها واجرنا من خزي الدنيا وعذاب الآخرة. اللهم وفقنا لما تحب وترضى واجعل آخرتنا خيرا من الأولى. اے اللہ ہمارے گناہوں کو معاف فرما, کوتاہیوں سے درگزر فرما, اپنا فضل فرما, کرم فرما, رحم فرما. اے الہ العالمین تو نے ماہ صیام عطا فرمایا, اس کی قدردانی نصیب فرما, ایک ایک لمحہ وصول کرنے کی سعادت عطا فرما. اے اللہ روزے قبول فرما, تلاوت قبول فرما, تراوی قبول فرما, عبادات قبول فرما, داد و دہیش قبول فرما, زکات صدقات کا دینا قبول فرما. اے الہ العالمین ایمان والی تیرے دھیان والی زندگی عطا فرما. اللہ تیرا ذوق, تیرا شوق, تیری معرفت, تیری محبت, تیرا عشق عطا فرما. اے الہ العالمین تو ہم سے راضی اور خوش ہو جا, ہمیں اپنا بندہ بنا دے. اے اللہ تراویح کے بعد تھکے ہوتے ہیں لوگ, لیکن اس کے باوجود دین کی نسبت سے اور اے اللہ تیرے کلام کی نسبت سے تیرے گھر کے اندر بیٹھ گئے, یہ بیٹھنا منظور فرما لے. اے اللہ نسلوں میں دین کے آنے کا ذریعہ بنا دے اور اصلوں میں دین کے آنے کا ذریعہ بنا دے. اور اے اللہ ہمیں دین کی تڑپ اور فکر عطا فرما دے. اے اللہ ہمیں پکا مسلمان بنا دے. اے اللہ اخلاص والی, اخلاق والی زندگی عطا فرما. اے اللہ سچی توبہ کرنے کی توفیق عطا فرما. اے الہ العالمین پورے مجمع کی مغفرت فرما اور امت کے ایک ایک فرد کی مغفرت فرما. دعائیں اپنے فضل و کرم سے قبول فرما. برحمتک یا ارحم الراحمین.